चलें इंशाल्लाह आगे देख लेते हैं। उम्मीद है आप लोग थके नहीं होंगे, हैं ये तो इतनी तैयारी आते हैं, इसमें तो वैसे ज़्यादा थकने की बात नहीं है। चलें देखते हैं यहाँ पे दो बाग वालों का किस्सा। वद्रिब लहुम मथल रजुलैन, इनके आगे बयान कीजिए नबी एक मिसाल। मेरा रब भी कितना करीम है, कभी मिसालों से हमें बताता है, कभी किस्से सुना के बताता है, कभी वाज करता है हमें, कभी हमें कोई डरावे वाली बातें बताता है, कभी खुशखबरियां बताता है कि किसी तरह ये लोग समझ जाएं, मान जाएं, इसी दुनिया में रहते हैं। तो ये एक अब मिसाल दी गई है रजुलैन की, दो लोगों की। जालना ली अहदिहिमा जन्नतैनी, बना दिए। अच्छा अब यहाँ पे नून अलिफ नार को जरा सर्कल कर लें। बना दिए हमने इन दोनों में से एक के लिए जन्नतैन, दो बाग। एक के लिए दो बाग है, दूसरे के लिए कुछ नहीं है। ये दूसरे का तो कुछ मेंशन ही नहीं है, इसका मतलब है उस बेचारे के पास कोई ऐसा खास कुछ नहीं है कि जो मेंशनेबल हो, जो कि बताया जाए, ठीक है ना। अच्छा अब दो बाग कैसे हैं उसकी भी डिस्क्रिप्शन बताइए, यानी इसके एसेट्स बताए जा रहे हैं यहाँ पे कि इस बंदे के पास क्या क्या है। ये ना दो मुसलमानों की बात हो रही है जो नेबर्स हैं या एक दूसरे के साथ जानने वाले हैं, रफीक हैं एक दूसरे के। एक बताया जा रहा है कि बड़ा मालदार है और उसके पास माल कितना है, दौलत कितनी है। देखें कुरान करीम में ये पूरी आयत के अंदर, ये दो आयतों में बल्कि उसके बागों की डिस्क्रिप्शन है। वो कितने जबरदस्त बाग थे, अल्लाह ने उसको क्या क्या दिया हुआ था। तो जाल ना बनाए किसने, उसने नहीं, हमने उसको दिए ये दो बाग, उनमें से अच्छा उन दोनों में से एक को। मिन अनाबिन, अनाब अंगूरों के। अब अंगूर की स्पेशलिटी क्या है कि अंगूर जो है ना, आज भी वैसे अंगूर से जो किशमिश है या ये चीज़ें हैं बड़ी महंगी होती हैं, तो अंगूर उस वक़्त में भी एक महंगा फल समझा जाता था और नाजुक फल भी है बड़ा, इसकी बड़ी केयर करनी पड़ती है। और इसकी केयर के लिए आपको पता है अंगूर की बेलें होती हैं वो ऊपर चढ़ाई जाती हैं, आप विनियर्ड्स यहाँ पे भी अब ये बहुत महंगे होते हैं, तो वो क्योंकि इनके बड़े हर चीज़ इनकी बड़ी देख के करनी पड़ती है। तो इससे हमें पता चलता है कि जब उसके पास दो बाग थे अंगूरों के, तो इसका मतलब है कि उसके पास बहुत सारे लोग भी होंगे जो काम करते होंगे वहाँ पे, जो केयर करते होंगे उन बागों की, ठीक है। वह हफफ ना हुमा बिन नखलिन, और घेर लिया हमने, हमने यहाँ पे भी नून अलिफ नून खड़ी अलिफ ना को सर्कल कर लें, हमने फोर्टिफाई किया, हमने उसका जैसे एक यानी बाउंड्री उसकी कर दी, किसकी, हुमा इन जो अंगूरों के जो सारा बाग है इसकी हमने बाउंड्री किससे कर दी, खजूरों के साथ, ठीक है। यहाँ तक समझ आ गई, बीच में जो है वो डेलिकेट प्लांट है जो अंगूर है, और उसकी बाउंड्री जो सिक्योरिटी के लिए क्या है, पाम ट्रीज लगे हुए हैं। अच्छा जी अब पाम ट्रीज से क्या फ़ायदा होगा कि अब जो भी कोई बहुत तेज़ अगर आंधी आए, हवा आए, कैसी कुछ भी चीज़ हो, तो वो डायरेक्टली फिर अंगूरों की बेलों तक नहीं पहुंचेगी ना, पाम ट्रीज लगे हुए हैं साइडों पे। वह जालना बैना हुआ जरान, और बनाए हमने इन दोनों के दरमियान खेत, इन दोनों के दरमियान। अब इस यानी इसका मतलब कि खेत से मतलब ये है कि अब आप खुद ही समझ लें कि वहाँ पे और भी किस्म की क्रॉप थी, ठीक है, यानी सिर्फ अंगूर और खजूर नहीं थे। अंगूर और खजूर ज़्यादा सिग्निफिकेंट हैं क्योंकि ये खजूर भी समझी जाती थी, ये भी कंप्लीट एक डाइट है, और अंगूर भी हैं। अब वो खजूर जो हैं वो पाम ट्रीज जो हैं वो फेंसिंग का भी काम दे रहे हैं, सिक्योरिटी सिस्टम भी हो गए हैं, और उनसे पे खजूर भी आती है, और इसके अलावा भी दोनों बागों के दरमियान भी खेत है, यानी वो भी एक क्रॉप आ रही है, ठीक है। तो अब कितना कुछ है ना, किल्तल जन्नतैन, दोनों बागों ने आदत उकुलहा, दिए अपने फल, दोनों बागों ने अपने फल फुल ब्लूम पे देते थे, दोनों बागों में पूरा पूरा फल आता था। वलम तज़लिम मिन्हु शैआ, और ना कमी की उसमें कुछ भी, यानी फल में कोई कमी नहीं की थी, उनके फल में पूरा पूरा फल देते थे दोनों बाग। जो लोग फार्मिंग से वाकिफ हों उनको पता होगा कि फार्मिंग में काफ़ी चीज़ों का ध्यान करना पड़ता है। बड़े जो फार्मर होता है ना वो काफ़ी फिक्र में रहता है, इसलिए कि देखें एक तो पानी वक्त पे देना, पानी मुयस्सर होना, बारिश का होना, भाई कहीं ये ना हो कि पैदावार कम हो जाए इस साल, कहीं ऐसा ना हो कि कोई कीड़ा लग जाए, कहीं ऐसा ना हो कि कोई आंधी तूफान आ जाए कि मेरी फसल ख़राब हो जाए। उस क्योंकि उसकी पूरे साल की जो मेहनत होती है वो इन द एंड जब हार्वेस्टिंग होती है, जब क्रॉप काटी जाती है, जब उतारा जाता है फल, तो वो समझ लें उसके पूरे साल की मेहनत है। और अगर वो पूरा पूरा फल आता है और कहीं कमी नहीं होती तो बहुत ज़्यादा प्रॉफिट भी होता है उनको। तो यानी ये कैसी उनकी फसल थी कि वो इतनी फुल आती थी, 100% समझ लें प्रोडक्शन होती थी, कोई प्रॉब्लम नहीं था, यानी हर तरह से पूरा पूरा प्रॉफिट हो रहा है, पूरा दे रहे हैं अपना फल ना। अब समझ आ रही है कि कैसा, अब कितनी खुशहाली होगी ऐसे बंदे के पास। आप कोई जिम्मेदार, कोई बड़े लैंडलॉर्ड को सोचें, बहुत बड़ा कोई लैंडलॉर्ड समझ रहे, और के उस वक्त अंगूर के बाग कोई होना भी एक बड़ी एक्सपेंसिव चीज़ थी ना ये। और फिर ऐसा प्रोटेक्टिव बाग है जो इतना हिफाजत भी उसकी, उसका इंतज़ाम है और बड़े से फ़ायदे हो रहे हैं और पूरी पूरी फसल आ रही है और उसके अलावा भी क्रॉप्स हैं। और फिर जो पानी जिसकी बड़ी फिक्र होती है किसी भी फार्मर को या जो भी लैंडलॉर्ड होगा मालिकान को, वह उसका भी इंतज़ाम अल्लाह ताला ने कर दिया कि वह फज्जरना खिलाला हुमा नहारा, और फाड़ दी हमने उन दोनों के बीच में एक नहर। यानी पानी का भी यही अच्छा इंतज़ाम है। वो पुराने ज़माने में क्या होता था कि जानवरों के ऊपर पानी लाद के फिर लेके जाते थे, फिर दिया करते थे पानी। तो इसके जो है ना बागों के बीच में, दोनों बागों के दरमियान में एक नहर भी जा रही है। अब कोई प्रॉब्लम पानी का भी नहीं, ना कोई कीड़े का है, ना कोई आंधी तूफान है, ईयर आफ्टर ईयर साल हा साल से बड़ी बेहतरीन फसल आ रही है, प्रॉफिट ही प्रॉफिट हो रहा है। ये अब आपके जहन में आ गया कि किस किस्म का है ये। अच्छा, वह क्या ना लहू समर, और उसके पास फल भी हुआ। अब यहाँ पे मैंने आपको बताया, लिखवाया भी है फल भी और नफा भी, इसलिए क्योंकि समर जो है ना किसी चीज का भी प्रोड्यूस को भी कहते हैं, फल को भी कहते हैं। और यहां से ये पता चलता है कि उसके पास मजीद और भी मालो दौलत थी, चाहे हो सकता है और कोई खजाने हों या और भी उसके पास कोई जानवर हैं और घोड़े हैं और चीजें हैं। यानी इसके अलावा भी उसके पास माल था, सिर्फ बाग ही नहीं था, उसकी डिपेंडेंसी सिर्फ बाग पे नहीं था, बहुत कुछ और भी था। जिसकी भी ये उस जमाने में समझ लें कि इंसान को एक यानी होती, जैसे आज के वक्त में कोई बहुत अमीर आदमी हो तो उस जमाने का समझ लें बहुत अमीर आदमी था। अच्छा, अब क्या है, फ़क़ाल अली साहिबी, तो कहा उसने अपने साथी को। अब एक दिन उसकी अपने साथी के साथ बात हुई, कोई उसका नेबर है या कोई भी है, पुराना कोई साथी है, वो बेचारा इतना नहीं है। देखें इसके, इसकी तो डिस्क्रिप्शन यहाँ तक आ गई ना दो आयतों में, और उसकी कुछ नहीं होगा इसीलिए तो कोई मेंशन करने के काबिल भी नहीं है। अब ये साहिब जो है ना ये बता रहा है कि नहीं, एक तो मैंने वैसे कह दिया ना हमसाया, तो जरूरी नहीं हमसाया, कोई भी साथी हो सकता है, ये हो सकता है कोई कुलीग हो सकता है कोई जान पहचान वाला हो सकता है, नेबर हो सकता है, रिश्तेदार हो, कोई भी हो सकता है। अच्छा, वह हुआ यो हाविर हु, अब ये लफ्ज अहम है यहाँ पे, और वो दोनों बातें कर रहे थे, यानी बातचीत यानी चिटचैट चल रही थी दोनों आपस के अंदर, हल्की पुल्की गुफ्तगू हो रही है, बातें चल रही हैं। तो इन बातों में उसने क्या कहा, इसने मालदार आदमी ने जो लैंड लॉर्ड है उसने कहा, अना अक्सर उम इनका माल हुआ आजू नफरा, मैं ज्यादा हूं तुझसे माल में और ज्यादा इज्जत वाला औलाद में या नफरी में। अब मैंने आपको जैसे बताया नफरी जो होती है ना अदद के लिहाज से, यानी नफरी समझते ना, उर्दू में भी नफरी लफ्ज आता है कि आपकी इस फौज की नफरी कितनी है, इतने जैसे बहुत ज्यादा हों तो फिर यानी उनकी तादाद, तो कोई बड़ा खानदान भी हो सकता है, कोई बहुत बड़ा फ्रेंड्स का सर्कल भी हो सकता है, बहुत इन्फ्लुएंशियल लोगों की कॉन्टेक्ट्स भी हो सकते हैं, बहुत बड़ी दोस्तियां भी हो सकती हैं, औलाद भी हो सकती है। यानी मेरे पास बहुत ज्यादा कॉन्टेक्ट हैं या बहुत मेरा बड़ी वहां तक मेरा फैले हुए दोस्त अहबाब और ये और वो और फैमिली या कुंबा या कबीला या मेरे बच्चे या फला, तो मैं तो इस तरह हूं। अच्छा, अब एक बात को जहन में रखें, बहुत अहम इसको समझने के लिए, और जरूर हम सब नोट करते जाएं कि ये दो में से मैं कहां हूं। एक हमने पहले चीज के अंदर देखा जब ये हमारा आज का सबक शुरू हुआ कि उनमें मैं कहां हूं, मेरा क्या कंपनी होती है, किन लोगों को मैं क्या समझती हूं। यहां पे भी आके कुछ हम इसी तरह से देखें, इन दो में से मैं कहां हूं। एक आदमी ये कह रहा है, अच्छा अब देखें, कोई किसी को आके ऐसे मुंह के ऊपर नहीं कह देता जी अस्सलाम वालेकुम, मैं तुमसे ज्यादा माल में और उसमें हूं। लेकिन आपको पता है ना, कुरान करीम के अंदर जो असल जिस्ट होती है, फजूल की इधर उधर की बातें जो है ना वो नहीं मेंशन की जाती, जो असल काम की बात जिससे आप सबक लेते हैं वो मेंशन किया जाता है। तो आप ये ना समझें कि किसी ने आके ऐसे ही बस कह दिया मैं तो ज्यादा हूं तुमसे माल में हूं। नहीं, जो वहुआ युहाविर हु बता रहा है कि बातों बातों के अंदर उसने इस बात को भी इंक्लूड कर दिया। अभी आपने ऐसी बातें सुनी है या नहीं? अजीब तो नहीं लग रही आपको ये बातें? मैं आपको बताती हूँ कैसे आपने सुनी होंगी। हमारी तो तमाम गैदरिंग्स में ही ऐसी बातें होती हैं, हम तो हमारे तो नॉर्म है इस तरह की बातें करना। कैसे? जब हमारी गैदरिंग्स होती हैं तो कुछ लोग ऐसे होते हैं कि वो बातों बातों में लोगों को ये एहसास दिला देते हैं कि हमारे पास आपसे ज्यादा है, अना अक्सर उमिन का माल, मैं तुमसे ज्यादा हूं माल में। अब वो जरूरी नहीं वो बोल के कह रहा हूं मैं तुमसे ज्यादा हूं माल में, उनकी बातों में ये बावर कराया जाता है दूसरे को, ये एहसास दिलाया जाता है कि तुम कमतर हो मेरे मुकाबले में। वैसे उनको पूछें कि आप ऐसे क्यों कर रहे हैं, वो कहते हैं हम तो सिर्फ बातें ही कर रहे हैं, हम तो बस बातचीत कर रहे थे, हम तो कुछ नहीं कह रहे। आप देखा जाए तो कुछ भी नहीं होता, मगर उन्होंने बातों बातों में ही कह दिया, हमने तो इतने प्लॉट बना लिए, वहां पे प्लॉट ले लिया और फिर वहां पे दुकानें हैं हमारी, फिर उनको हमने रेंट पे दे दिया ना आजकल, तो हमारे इतने इतने वहां प्लॉट हैं, इतनी मैंने वहां पे जमीन ले ली है, बस ऐसे ही लेके छोड़ी भी है, वहां पे मेरा एक विला है, वहां पे हम वेकेशन करने चले जाते हैं, आपको पता है कल को कुछ काम आ सकता है, बच्चों के नामों पे भी हमने एक एक प्रॉपर्टी कर दी हुई है, और अब हम एक प्रॉपर्टी देखने जा रहे हैं। और आप सुनाएं, आप अभी तक उसी घर में अपार्टमेंट में ही रहते हैं आप अभी तक, और औरतों की बातें सुने तो बस वो डिजाइनर का सूट था ना, बड़ा सस्ता मिल रहा था, 50-60 हज़ार रुपये का था, बस सेल में आया हुआ था, तो मैंने 3-4 उठा लिया। और मेरे हस्बैंड तो मुझे वैसे ही इस पे मेरे एनिवर्सरी पे उन्होंने ये मुझे BMW गिफ्ट में दे दिए, कह रहे हैं पिछले साल का मॉडल क्यों आपने चलाना है, ये नया मॉडल ले। और आप बताएं, आपने नहीं अपनी गाड़ी चेंज की? अब क्या हो रहा है, इस बातों में क्या हो रहा है, ये आपको समझ आ रही है कोई ये बातें? ये मुसलमानों की गैदरिंग्स की बातें, और ये दोनों लोग भी मुसलमान हैं, आपको पता चलेगा आगे जाके ये दोनों भी मुसलमान हैं। लेकिन जब इंसान के पास माल दौलत और इसकी कसरत आ जाती है ना, तो फिर और वो समझने लगता है कि ये बस मैंने कमाया और मेरा है ये, तो फिर इसी किस्म की गुफ्तगू होने लगती है कि इंसान फौरन कंपैरिजन शुरू कर देता है जी हम इस तरह, और फिर देखें आगे नफरी में भी मैं ज्यादा हूं, हमारे तो जी कॉन्टेक्ट इतने हैं, फलां वजीर हमारा वो है और फलां हमारा ये, और हमारे तो उनके साथ ताल्लुकात हैं और उनके साथ हैं, और हमारे तो ऐसे हैं, और मेरा बच्चा तो ये कर रहा है, आपका बच्चा क्या कर रहा है, वो तो वहां तक पहुंच गया, उसका करियर तो ये हो गया, तो फलानी कंपनी का CEO बन गया और फलानी यूनिवर्सिटी में उसको हो गया, आपके बच्चा किधर गया? मेरे बच्चों के तो इतने नंबर आए हैं, आपके बच्चे के कितने आए? ये फिर मुकाबले होने लगते हैं, यानी दूसरे को हकीर और खुद को ऊपर करना, दूसरे को यह एहसास दिलाना कि तुम कुछ नहीं हो, तुम क्या चीज हो, और हमें देखो हाय आपके पास अभी ये भी नहीं है, अच्छा। और फिर इसी तरह लोग फिर अपनी शादियों पे इन चीजों पे बेपनाह खर्च करते हैं, اسی وجہ سے کہ ہاں یہ فلاں کی شادی ہم نے دیکھی تھی, فلاں کی تو ایسے ہوئی تھی, اب اگر ہم نہیں کریں گے تو ہمیں کیا لوگ غریب سمجھیں گے, قرض لے لے کے بھی خرچہ کرتے ہیں, ناک رہ جائے لوگ سمجھیں کہ ہمارے پاس بہت ہے. تو آپ کے پاس چاہے کچھ بھی ہو دوسرے پہ امپوز نہ کریں, اپنی دولت کو جتا جتا کے دوسرے کی زندگی اجیرن نہ بنائیں, اپنی جو کچھ آپ کے پاس ہے اس کو سٹینڈرڈ نہ بنا دیں کہ اس سٹینڈرڈ پہ کوئی پہنچے گا تو پھر وہ کچھ ہے, اور اگر اس سٹینڈرڈ پہ نہیں ہو تو تم کچھ نہیں ہو. ہم نے آج کامیابیاں اسی میں بنانی ہے, کوئی میرا گھر دیکھنے آئے تو اس کا منہ کھلا کا کھلا رہ جائے تب میں کامیاب ہوں, تب پتا چلے اولاد میں میرا بچہ فلاں اسکول میں ہے, اور اسکول کا نام لیتے ہی آپ کے تو پیروں تلے سے زمین نکل جاتی ہے, اس لیے کہ اسکول کی فیس ہی اتنی ہے کہ آپ کے سارے مہینے کا خرچہ اس کے برابر ہے. تو یہ سب بتانے کا مقصد کیا ہوتا ہے, انا اکثر منک مالا واعز نفرا. تو کوئی منہ سے ایسے نہیں کہتا, لیکن یہ چیزیں ہیں جو یہ بتاتی ہیں میں ہوں زیادہ تم سے. کہیں نہ کہیں اپنی باتوں میں یہ جتا دینا کہ میرے پاس اتنا اتنا ہے, کہیں اظہار کر دینا. چین تو آتا نہیں ہے نا, کیسے بتائیں آپ, لالا کے اپنے زیوروں کے سیٹ تو نہیں آگے رکھ سکتے نا, آپ کیسے بتائیں گے, لا کے بتا تو نہیں سکتے میرے بینک میں اتنا کیش پڑا ہوا. تو آپ دوسروں کے اوپر اپنے مال کا روب کیسے جمائیں گے, اور کیسے باتوں ماتوں میں دوسرے کو تانا دے دینا اور اس کو نیچا کر دینا. آج یہ عام باتیں ہیں, عام باتیں, اور گھن آتی ہے, یقین کریں ان باتوں سے گھن آتی ہے. لیکن یہی وہ چیزیں ہیں جو آج ہمارے اندر عام ہو چکی ہیں, یہی وہ چیزیں ہیں کہ جن کے اوپر ہم فخر کرتے ہیں. اور یہ چیز پھر تکبر لے کر آتی ہے, اسی سے انسان کے اندر تکبر آتا ہے جو اللہ تعالیٰ کو سخت ناپسند ہے. اسی وجہ سے جب وہ داخل ہوا, ودخل جنتہ, جب وہ داخل ہوا اپنی جنت میں, پھولا نہیں سمارا, اپنے باغ میں داخل ہو رہا ہے, دیکھیں پھل پودے جو بن پہ ہیں وہ خوش ہو رہا ہے, دیکھ دیکھ کے دیکھو کیا کیا بات ہے میرے باغ کی, ہر طرف رونق. اب آپ دیکھیں نا, اب آپ اس کو آج کے, ہو سکتا ہے آپ کا باغ نہ ہو, کسی کا بھی باغ نہ ہو, آج بڑے بزنس ٹائکون کا بھی باغ نہ ہو, لیکن آپ اس کو سمجھ لیں نا کہ اپنی ٹیریٹری میں داخل ہوا, جو بھی آج کی بڑی چیزیں ہیں اس کے اندر کہیں چلا گیا, اپنی کسی زمینوں پہ. ویسے تو آج بھی زمینیں اور جائیدادوں کو ہی سمجھا جاتا ہے نا, تو وہ پھولا نہیں سمارا. اور کیسے داخل ہوا, وہ ہوا ظالم لنفسی, اس حال میں کہ وہ ظلم کرنے والا اپنی جان پہ, وہ سوچ رہا تھا کہ میں نے دوسرے کو حقیر کیا, حالانکہ وہ اپنے آپ کو, اپنے آپ پہ زیادتی کر رہا ہے, اس نے دوسرے پہ نہیں زیادتی کی, اپنی اوپر زیادتی کی, اپنی جان کو کے اوپر ظلم کر بیٹھا ہے, کہ تکبر کر لیا نا, اپنی بڑائی کا احساس, میں کیا چیز ہوں, اکڑنا شیخی کے ساتھ. کسی نے مجھے کہا, دیکھیں جی میری بیٹی کی شادی ہے, اور ہم نے ان سے کہا بس $10,000 کی آپ ڈائمنڈ کی انگوٹھی ڈال دیں, تو انہوں نے کہا تو ہم نہیں اتنی ڈال سکتے. اب آپ ہی بتائیں 10,000 کوئی زیادہ ہے, ہم نے صرف 10,000 کی کہا تھا. اب میں تو ہکا بکا, میں تو 1,000 کی بھی نہیں کبھی دی, کیا بتاؤں گا. اب مجھے پوچھ رہے ہیں کہ آپ بتائیں کوئی 10,000 ہم نے زیادہ ڈیمانڈ کی ہے, اتنے کی انگوٹھی تو ہوتی ہے. یعنی جب انسان کے پاس مال آتا ہے نا, تو کم لوگ ہیں جو تکبر سے بچتے ہیں, اور کم لوگ ہیں جو اس میں مبتلا نہیں ہوتے کہ اکڑنا, شیخیاں بھگارنا, دوسرے کو نیچا دیکھنا, حقیر دیکھنا, بار بار اپنی بڑائی جتانا دوسرے کے آگے. اور بڑائی بھی کس کی بیس پہ, کہ میرے پاس مال زیادہ ہے اور ہمارے بچے دیکھو کس اعلیٰ مقام پہ پہنچ گئے, ہمارے پاس کیا کچھ ہے. اب یہی تکبر اس کے اندر تب بھی آ رہا ہے جب وہ انٹر ہو رہا ہے اپنی باغ میں. حالانکہ یہ دیکھیں, یہ یاد رکھیں, اللہ کی رضا کی یہ نشانی نہیں ہے کہ کسی کو اللہ زیادہ دے دے تو اس کے سے اللہ راضی ہے, یہ آگے بھی یہ بات آئے گی. تو اب یہ جا رہا ہے یہ باتیں کہہ کے, اور یہ نہیں ریئلائز کر رہا کہ اس نے کتنا بڑا ظلم کر دیا, کتنا بڑا گناہ کر دیا, اپنے آپ کو اس کے اندر ڈال دیا کہ یہ
جب انسان گناہ کرتا ہے تو اپنے آپ پہ ظلم کرتا ہے. یا آدم علیہ السلام کی جو دعا ہے, ربنا ظلمنا انفسنا, اللہ ہم نے اپنے نفسوں پہ ظلم کیا, کیا اللہ کی نافرمانی کر کے. اور کیا کہتا ہے, جا رہا ہے اور پھر دیکھو اس کے ذہن میں کیا خیال آ رہا ہے. قال ما اظن ان تبید هذه ابدا, کہنے لگا مجھے تو نہیں لگتا کہ یہ کبھی ختم ہوگا, یہ تو کبھی نہیں ختم ہونا, مجھے نہیں لگتا یہ. یہ دیکھیں, ایک ایک پہلے اس نے اس کو نیچا کیا ایک غلطی کی, اب اس سے بڑی ایک اور غلطی کر رہا ہے کہ یہ جو آج ہے نا میرے پاس, یہ ہمیشہ اسی طرح رہے گا. باقی ایسا ہی لگتا ہے جب انسان کو سال ہا سال سے نعمتیں ملی ہوں اور اس نے کوئی برا وقت نہ دیکھا ہو, کوئی فقر و فاقہ نہ دیکھا ہو, تو اس کو ایسا ہی لگتا ہے کہ یہ ہمیشہ ہی رہنا ہے, یہ کبھی تھوڑی جا سکتا ہے. یہ مالداری ہمیشہ رہے گی, یہ صحت اسی طرح رہے گی, یہ ہر چیز اسی طرح رہے گی, یہ کبھی نہیں ختم ہو سکتی. اور یہ کس چیز نے اس کو دھوکے میں ڈال دیا, کیوں وہ ایسا سوچ رہا ہے, اس لیے کہ یہ جو مال دولت, یہ ایسے ہی نہیں, اس کو فتنہ کہا گیا. جب اس کی ریل پیل رہتی ہے تو انسان اسی قسم کے خیالات میں مبتلا ہو جاتا ہے. وما اظن الساعة قائمة, اب اس سے بھی بڑی ایک اور بات جو اس نے کہہ دی. اچھا اب یہ یاد رکھیے گا, یہ کس سے جو ہے نا, یہ ایسے ہی نہیں ہے, یہ کوئی جھوٹی باتیں نہیں, ہماری طرح کی نہیں ہے کہ بھئی ایک ڈراما بنا کے کہانی بنا کے اور ہم کسی کو سکھانے کے لیے بنا دیں. یہ سچا واقعہ ہے جو قرآن میں بیان ہوا ہے. اور کہنے لگا میں تو نہیں سمجھتا قیامت کبھی آئے گی. اب اللہ کی اتھارٹی کو بھی چیلنج کر دیا, کوئی قیامت وغیرہ نہیں آنی. یہ کسی شیخ کا میں سن رہی تھی, انہوں نے کہا یہ ایک سچی بات ہے. کہا کہ وہ نا کسی کے گھر گئے تو وہاں پہ جو خاتون تھی, کہہ رہے ان کا گھر ایسے تھا جیسے کوئی محل ہوتا ہے, مسلمان تھے وہ اور محل کی طرح ان کا گھر تھا. اور وہ عورت کہنے لگی ان کو کہ مجھے نہیں سمجھ آتی کہ میرے پاس تو یہاں پہ ہی اتنا محل نما گھر ہے, ہر چیز ہے, اب مجھے آخرت میں جنت کی کیا ضرورت ہے, میرے لیے تو یہی جنت ہے نا, میں نے کیا کرنا اس جنت کو, مجھے ضرورت نہیں ہے جنت کی. یعنی وہ انسان کہتا ہے کہ بس اب کہ قیامت کیا آنی ہے اور کیا نہیں آنی, مجھے نہیں ضرورت یہ قیامت اور وہ اور جنت اور فلاں اور چیزیں. یعنی اتنا زیادہ انسان جب اس دنیا میں لگژریز میں پڑ جاتا ہے نا, آخرت کے بارے میں بھی اور جنت کے بارے تو اس کو پرواہ ہی نہیں ہے. جب اس نے یہی جنت بنا لی تو پھر اس جنت کا وہ کیا سن کے شوق کرے گا, اس کو آپ کہہ دیں یہ کنگن ہوں گے, یہ ایسے ہوں گے, وہ کہتا ہے یہاں پہ میرے پاس سونے سے لدے میں, مجھے تو پہننے کا ٹائم نہیں, فرصت نہیں, ایک کے بعد دوسرے چینج کرتی ہوں سیٹ میں, میں نے کیا کرنا ہے وہاں پہ جنت اور وہ اس کے سونے کے سیٹ اور اس کے یہ چیزیں اور اس کے ایسے کپڑے, میرے پاس یہاں پہ سلک اتنا ہے, میرے یہاں پہ کلوزٹ بھری ہوئی ہیں, میں نے کیا کرنی, میں یہاں پہ بادشاہوں کی طرح زندگی گزارتی ہوں. تو یعنی یہ بھی چیز اس سے پیچھے چلی جاتی ہے. وہ کہتا کہ قیامت مجھے تو نہیں لگتا کہ آئے گی, میں نہیں سمجھتا کہ آئے گی. اب یہ خیال بھی کیوں آیا, اس لیے کہ جب انسان کے پاس بہت کچھ ہوتا ہے نا اس زندگی میں, اس دنیا میں اتنا کچھ ہوتا ہے اور کوئی مسئلے مسائل ہے نہیں, تو وہ آخرت کے بارے میں سننا بھی نہیں چاہتا. وہ کیسے سن سکتا ہے, سوچیں آپ اس کو کہیں اذا زلزلت الارض زلزالہا, یہ زمین جو ہے اس کے پر زلزلہ آ جائے گا, ایسے ہو جائے گا, ریزا ریزا ہو جائے گی. اب اس کی گھر, اس کی گاڑیاں, اس کی پراپرٹیاں, اس کی سب کچھ یہاں پہ ہیں, آپ اس کو کہہ رہے ہیں یہ سب چلی جائیں گی, یہ سننا اس کو اچھا لگے گا؟ اب تمہیں وہاں پہ حساب کے لیے کھڑا ہونا پڑے گا, وہ وہاں پہ بڑا مشکل دن ہے, وہ کہے گا رہنے دو ایسی باتیں میں نے نہیں سننی. پھر ایسے ہی لوگ کہتے ہیں نا کہ ہم نے نہیں سننا, ہم نہیں سننا چاہتے, یہ ڈراوے بہت ہیں. کسی نے مجھے پرسوں ہی کہا کہ وہ آپ کے درس سننے کا, میں نے رمضان کے کسی کو کہا تھا تو انہوں نے کہا کہ نہیں اس کی وہ بہت ڈراتی ہیں تو میں نے نہیں سننا. تو ظاہر ہے پھر کیوں سنیں گے, حالانکہ آپ پورے سارٹیڈ لیکچرز میں دیکھ لیں جہنم کے عذابوں پہ تو کوئی درس ہی نہیں, ایک بھی نہیں ہے, پھر کیوں ایسا کہتے ہیں؟ اس لیے کہ ہم اس لائف کے اتنے عادی ہو چکے ہیں, اتنی لگژریز کے, اب ہم سے یہ سنا نہیں جاتا کہ یہ سب چھن جائے گا, آسمان پھٹ جائے گا, زمین ریزا ریزا ہو جائے گی, اللہ کے سامنے کھڑے ہونا پڑے گا. بٹ یہ بڑی ٹینشن کی باتیں آپ سنا رہے ہیں, ہم تو اچھے بھلے یہاں پہ رہ رہے ہیں, ہمیں کیا مصیبت ہے ہم یہ باتیں سنیں. ابھی یہ درس اپنے پاس ہی رکھیں آپ, ये नहीं हमें पसंद आते कि वो भूले रहना चाहती हैं, क्योंकि यहाँ पे मजे इतने हैं, यहाँ पे फन इतना है जिंदगी में, बस फन और एंटरटेनमेंट की सिवा कुछ है नहीं। हमें क्या मुसीबत है हम वो बातें सुन के अपने आप को भी नींद हराम करें, या किसी भी हमें जरा सी भी कोई परेशानी लग जाए, ये परेशानियों वाली बातें ना हमने नहीं सुननी। अल्लाह अकबर। तो जिसका दिल यहाँ खुबा हो और जो यहाँ पे इतना मस्त हो चुका हो, उसको ये सुनना भी अच्छा नहीं लगता कि सब खत्म होगा, उस वो ये बात इस तरफ आना भी नहीं चाहता, वो रियलिटी को डिनाई करता है, तब उसका दिल सुकून में आता है। वरना तो देखें, अगर किसी के पास सब चीजें यहाँ पे हैं और यहीं पे उसकी सारी इन्वेस्टमेंट है, उसका दिन भी यहाँ पे और रात भी यहाँ के लिए लगती हो, और आप उसको कह दें सब खत्म होगा, वो तो उसका दिन बेचैन होगा कि नहीं होगा, उसका तो सारा मजा खत्म हो जाएगा। तो वो फिर अपने आप को फिर कैसे सेटिस्फाई करता है, नहीं कुछ नहीं होना, सारी इनकी ऐसी ही मौलियों की बातें और डरावे हैं, कुछ नहीं होता। तो पता नहीं क्या ऐसे सुनाते रहते हैं टेंशन की बातें, डराते रहते हैं, तो फिर उसको ये डरावे ही लगेंगे ना जब कयामत का जिक्र आएगा, जब आखरत का जिक्र आएगा। तो वो भी कह रहा है कि नहीं कोई क्यामत व्यामत नहीं आनी, मुझे नहीं लगता कोई क्यामत आई, ये ऐसी बातें बनाई हुई हैं। तो हमें बस इस तरह बताने के लिए ना, ताकि हम सीधे रहें, तो उसके लिए ये फिर क्यामत की बातें हैं। वला यरुदित तू इला रब्बी। अब ये देखें, यहां से पता चलता है कि वो रब का मुनकर नहीं है, वो रब को मानता है, समझ आई। हाँ ये जरूर कह सकते हैं उसके इख्तियारात का मुनकर कि नहीं क्यामत नहीं आ सकती या ये नहीं हो सकता, आखरत का मुनकर हो गया, लेकिन मानता है कि खुदा है, एक रब है मेरा, और लौटने को भी मानता है कि अगर इन केस अगर ऐसा होता भी है कि मैं अपने रब की तरफ लौट जाऊं, लअजिदन्ना खैरम मिन्हा मुनकलबा, तो मुझे इससे ज्यादा ही बेहतर मिलेगा जो यहां पे मिला हुआ है, मैं जरूर पाऊंगा बेहतर इससे जो यहां पे है मेरे पास, अंजाम के लिहाज से लौटने की जगह मुझे और अच्छी मिलेगी। आखिर क्यों ना मिले, यहां पे जब अल्लाह ने इतना दिया हुआ है, यहां पे जब इतना कुछ है मेरे पास, तो फिर क्या वहां नहीं मिलेगा। यहां पे इसका मतलब है कि अल्लाह मुझसे खुशी है जो मुझे दिया हुआ है ना, तो अगर ना मेरे से खुश होता तो फिर क्यों देता यहां पे मुझे, तो यहां पे खुश है तो फिर वहां पे क्या नहीं देगा। अल्लाह अकबर। ये भी एक बहुत बड़ी गलत फहमी है लोगों को कि यहाँ पे अगर हमें माल और औलाद मिल गए, यहाँ पे अगर बहुत कुछ मिल गया, तो हम तो बड़े चहीते हो गए अल्लाह के, हमें इतना उसने दिया हुआ है, जाहिर है खुश होके दिया हुआ है ना, अगर नाराज होता तो वापस ना ले लेता, देखो फलाने के पास तो कुछ भी नहीं, वो बेचारे कितने कंगले हैं, वो ऐसे हैं वो ऐसे हैं, तो मेरे पास इतना कुछ है तो जाहिर है इसका मतलब है खुशी होगा, तो यहाँ पे दिया वहां पे क्यों नहीं देगा। अल्लाह अकबर। तो ये इसलिए मैं कह रही हूँ, ये समझना चाहिए कि अल्लाह की रजा की निशानी ये नहीं है कि वो आपको दुनिया में बहुत कुछ दे दे तो इसका मतलब वो राजी है और आप इससे जज करें कि राजी है कि नहीं है। किसी की जॉब चली जाए तो वो समझे मेरे से नाराज हो गया अल्लाह, नहीं। सहाबा कराम में से कई बहुत मालदार थे, हजरत उस्मान गनी की तरह, हजरत अब्दुलरहमान बिन औफ की तरह, और कई इंतहाई गरीब थे, आपको देख पता है हजरत अबू हुरैरा का। तो ये क्राइटेरिया नहीं है कि जिसके ऊपर हम ये फाइंड आउट कर सकें कि अल्लाह राजी है कि नहीं, पर वो उसने यही समझ लिया कि यही क्राइटेरिया, अब इसका मतलब राजी होगा जो दिया हुआ। अच्छा अब क्या होता है, अब धोखे में तो ये पड़ गया, मैं इतना प्यारा हूं, मैं इतना चाहता हूं, मेरा सारा कुछ ये है ये है। जब ये दोस्त ने सुना, अब वो आगे से जवाब दे रहा है, काला, अब सारी बातें ये उसकी हो गई हैं, तो काला लहू साहिबू। अब हो सकता है किसी और टाइम पे उसके साथी ने कहा हो, क्योंकि फिर से बताया गया वह हुआ युहाविर हूँ, हो सकता है इसको किसी दिन इनवाइट किया हो, हो सकता है किसी दिन और उसको मिला हो तो उसने उसको कहा। अब ये जो सारी उसने साथी को इंसल्ट करने की बातें की थी ना, उस वक्त तक वो खामोश रहा था, लेकिन जब उसने अल्लाह के ऊपर बात करनी शुरू कर दी कि वो तो मुझे ऐसे देगा और क़यामत तो कोई नहीं आनी और ऐसे नहीं आनी, तो अब वो जवाब दे रहा है वह हुआ यो हाविर हु, और वो भी ऐसे ही डायरेक्टली नहीं कह रहा, वो भी बातों बातों के अंदर बात कर रहा है उसको, लेकिन पता है कि अब मुझे जरूर बोलना है, अब मैं खामोश नहीं रह सकता, अल्लाह की बात के ऊपर ये बात कर रहा है, क़यामत के ऊपर बात कर रहा है,
तो अब वो कह रहा है वह हुआ युहावीर हु अकफरत बिल्लजी खलकक मिन तुराबिन ثم من نطفة ثم سواك رجلا, क्या तुम उसकी नाशुक्री करते हो, क्या तुम उसका इनकार करते हो? अब यहां पे ज्यादा जो माना बनता है ना वो नाशुक्री का बनता है. तुम उसकी नाशुक्री करते हो उस रब की, कैसे नाशुक्री हुई? नाशुक्री क्या है यहां पे? खुद सोचें यहां पे नाशुक्री की क्या बात है. इसलिए कि उसने अल्लाह की दी हुई नियमतों को अपना समझा कि मैं हूं उसके अंदर. हालांकि अल्लाह ताला ने जब ये फरमाया, ये मैंने आपको जो ना ना दो आयतों के अंदर 32 और 33 के अंदर सर्कल कराया है, फज्जर ना जाल ना हफफ ना जाल ना, फिर सब के अंदर क्या है, हमने दिया हमने दिया हमने दिया. और जब वो बात कर रहा है तो क्या कर रहा है, अना अक्सरु मिनका, मैं हूं, ये मेरा है, मेरी औलाद, मेरा बाग, मेरी दौलत. उसने ये नहीं कहा अल्लाह ने दिया है मुझे, और जिसने दिया हो उसका एहसान ना मानना, उसको समझना ही ना कि इसने दिया हुआ, यही तो नाशुक्री है. अल्लाह अकबर. तो तुम देखो तो सही कि तुम थे क्या, तुम कैसे इतनी नाशुक्री कर सकते हो, किस कैसे तुम इतने नाशुक्री हो सकते हो? वो रब जिसने तुम्हें मट्टी से पैदा किया, तुम थे क्या, मट्टी थे, और उसने मट्टी से तुम्हें एक फिर नुतफा बनाया, और फिर उस नुतफे से आगे तुम्हें ठीक ठाक करके एक मर्द बना के खड़ा किया. तुम उसको भूल गए, किसने तुम्हें ऐसा बनाया? और चीजों का तो क्या करना है कि ये उसने दिया या वो उसने दिया, तुम ये तो सोचो तुम खुद कहां से आए हो. मैं किस तरह वो उसको समझा रहा है, कैसे वो उसको तबलीग कर रहा है कि देखो ये सब दिया हुआ उसका है, हत्ता कि तुम तो खुद भी उसके बनाए हुए हो. कि शुक्र गुजारी यही है कि इंसान देने वाले को मान जाए, मोहसिन को याद रखे. तुम भी मट्टी से पैदा हुए, सोचो तुम किस गंदे पानी की बूंद से पैदा किए गए, तुम अपनी तखलीक को ही भूल गए. अब क्या आगे उसने अपने भी अकीदे का बताया, और अपने अकीदे को खोल के बताने में क्या मसलहत थी कि तुम्हारा भी रब अल्लाह है. देखो ये नहीं बताया कि तुम अल्लाह को रब मानो और तुम उसके साथ किसी को शरीक ना करो, ये नहीं कहा. लाकिन्ना हु अल्लाह रब्बी, लेकिन मैं तो ये कहता हूं मेरा मामला जहां तक है, मैं तो ये नहीं कह सकता कि भाई मैंने ये किया और मेरा वो है और मेरा वो है. मैं तो ये कहता हूं कि मेरा रब अल्लाह है, मेरा रब वो है. ला उशरी को भी रब्बी अहदा, जिसके साथ मैं किसी को शरीक नहीं करता. तो शिर्क की बात कहां से आ गई, उसने कहां शरीक किया? हा? जब इंसान मटेरियल को पूजने लगे तो ये भी एक शिर्क है, और जब इंसान अपने आप को खुदा बना बैठे तो ये भी एक शिर्क है. सबसे बुरा माबूद जिसकी पूजा की जाती है ना, वो इंसान की ख्वाहिश नफ्स है, अपने आप को इंसान खुदा बना ले. अब एक तरफ एक भूला हुआ इंसान है, दूसरी तरफ दावत देने वाला है, कि कैसे उसको ला रहा है वापस, ताने नहीं दे रहा कि तुम ऐसे तुम तो ये, तुम तो शेयर करने वाले हो, तुम तो ये करने. कैसी दावत का अंदाज देखे, और ये जो कलिमात हैं अल्लाहु अल्लाहु रब्बी ला उशरिकु बिही शैया, ये भी देखें इसी तरह के सिमिलर है ना, जो हज़रत अस्मा बिनते उमैस ने फरमाया था कि मुझे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये कलिमात सिखाए थे कि गम के वक्त में ये कहूँ अल्लाहु अल्लाहु रब्बी ला उशरिकु बिही शैया, वही चीज उसने कही है. अब यहां पे याद रखें, हम शिर्क सिर्फ जब समझते हैं ना दिमाग में हमारे आता है, तो हमारे दिमाग में कोई बुत आता है, ये आता है वो आता है, मगर जब इंसान मैं अना अना, ये भी शिर्क है, मैं
اور مال اور اولاد کو پوجنا یا مال کو سمجھنا خدا اسی کے اوپر تکیہ کرنا اسی کو سہارا سمجھنا یہ بھی شرک ہے. یہ میٹیریلزم کا فتنہ ہے, یہ مال کا فتنہ ہے جو اس قصے میں بیان کیا گیا. پچھلے قصے کے اندر کس چیز کا فتنہ تھا, ٹرائل کیا تھا, دین. اس قصے میں ٹرائل کیا ہے, مال. جب مال زیادہ ہوا تو دیکھیں باتیں ہی بدل گئیں, خیالات ہی بدل گئے. پھر اس نے صرف یہ نہیں سمجھایا, سلوشن بھی دیا. جو تم بڑائی کر رہے تھے جب تم اپنے باغ میں انٹر ہوئے تھے تو پھر تمہیں کیا کہنا چاہیے تھا, سلوشن بتایا. تم میں یعنی عاجزی آنی چاہیے تھی. کیا کہا اس نے, ولاؤلا اذ دخلت جنتک, ایسا کیوں نہیں ہوا کہ جب تم داخل ہوئے اپنے باغ میں, قلت ماشاء اللہ لا قوۃ الا باللہ, تو تم کہتے ماشاء اللہ لا قوۃ الا باللہ. یہ کیوں نہیں کہا تم نے, یعنی تب تم کہتے کہ یہ باغ میرے لگانے سے, میری محنت سے, میری قوت سے نہیں ہے, یہ باغ تو جو اللہ نے چاہا. ماشاءاللہ کا مطلب کیا, ہمارا تو ایک ویسے ہی منہ کے اوپر چڑھا ہوا ہے تو ہم ویسے ہی کہہ دیتے نا, لیکن ماشاءاللہ جو اللہ نے چاہا. اور لا قوت الا باللہ, کوئی قوت میرے پاس تو کوئی طاقت ہے ہی نہیں, نہیں کوئی کسی قسم کی بھی قوت نہیں ہے, کوئی پاور ہے ہی نہیں ہے سوائے اللہ کی پاور کی. نہ میری محنت, نہ میری قابلیت, نہ میری کوئی عقل, نہ میری کوئی پلاننگ, یہ چیز کوئی حیثیت نہیں رکھتی. اللہ نے چاہا تو مجھے یہ مل گیا, اللہ نہ چاہتا مجھے یہ نہ ملتا. جو مال ہے وہ بھی اللہ کی قدرت سے, جو نفری ہے وہ بھی اللہ کی قوت سے, میری طاقت اور قدرت کا اس میں کوئی دخل نہیں ہے. اگر اللہ چاہتا میرے مال سے برکت اٹھا لیتا, میرے پاس کوئی مال ہی جمع نہ ہوتا. اور یہ بڑے زبردست کلمات ہیں, اس لیے کہ امام مالک نے فرمایا کہ جو شخص بھی اپنے گھر میں داخل ہو اس کو چاہیے کہ ماشاء اللہ کہے, جو اللہ نے چاہا. وہاں بن منبہ کے دروازے پہ لکھا ہوا تھا ماشاء اللہ لا قوت الا باللہ, جو اللہ نے چاہا, میری تو کوئی تو طاقت قوت سے نہیں ہے. اسی طرح لا حول ولا قوت الا باللہ بھی کہتے ہیں. لا حول کا مطلب کیا, حول کا مطلب کیا, کوئی چینج نہیں, کوئی تبدیلی نہیں آ سکتی, مگر اللہ ہی ہے جس کے پاس قوت ہے, وہ تبدیلی لا سکتا ہے. چاہے اب مجھے میرا فقر بدل کے وہ مجھے مال دے دے, بیماری بدل کے صحت دے دے, مجھے میں بیٹھی نہیں ہوں, میں کھڑی نہیں ہو سکتی, یہ میری سچویشن میں جو چینج ہے, سوائے اللہ کے کوئی چیز نہیں لا سکتا. جب بھی تو ہم کیا, جب حی علی الصلاح حی علی الفلاح کہا جاتا تو ہم کیا کہتے ہیں, لا حول ولا قوت الا باللہ, اس کا جواب ہے یہ. اذان میں جب یہ کہا جائے کہ میں اللہ, میں تو کھڑی بھی نہیں ہو سکتی, اب کہا جا رہا ہے کہ نماز کے لیے آؤ, کہا جا رہا ہے فلاح کی طرف آؤ, اللہ میں نہیں, تیری دی ہوئی طاقت ہوگی تو میں اٹھ سکتی ہوں, میری یہ بیٹھنے سے کھڑے ہونے کی جو چینج ہے یہ بھی تبھی آ سکتی ہے اللہ جب تو چاہے گا. اللہ سوائے تیرے چاہت کے نہیں ہو سکتا یہ کام. تو یہ چیز غرور کو ختم کرتی ہے. غرور آتا ہی تب ہے جب انسان کہتا ہے میں ہوں, میں میرا. اب جب یہ کہہ دیا جاتا ہے تو پھر سارا تکبر ختم ہو گیا. اسی لیے آپ دیکھیں کہ آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا ہے حضرت عبداللہ بن قیس سے کہ کہو لا حول ولا قوت الا باللہ, گناہوں سے پھرنا اور نیکیوں کی طاقت صرف اللہ کی مدد کے بغیر ہے, ورنہ نہیں. یہ کلمہ جنت کے خزانوں میں سے کلمہ ہے. یا فرمایا تم کو جنت کے خزانوں میں سے خزانہ بتاؤں, وہ لا حول ولا قوت الا باللہ. اللہ کے بچانے کے بغیر بندہ گناہوں سے بھی بچ نہیں سکتا, اللہ کی توفیق کے بغیر بندہ نیکی بھی نہیں کر سکتا. تو اس کلمے کا مطلب ہے کہ انسان اپنے معاملات کو اللہ کے سپورٹ کر دیتا ہے, اور یہ بتاتا ہے کہ بندہ اپنی کسی چیز کا مالک نہیں ہے, اس کے پاس کوئی طاقت ہے ہی نہیں. دیکھیں کوئی پلاننگ برائی کو دور کرنے کی بھی نہیں ہے, نیکی کو حاصل کرنے کی بھی کوئی طاقت نہیں, سوائے اس کے کہ اللہ تعالیٰ اس کو گناہوں سے دور کر دے, نیکی کی طاقت دے دے. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا جس نے گھر سے نکلتے وقت کا بسم اللہ توکلت اللہ, بسم اللہ توکلت اللہ مطلب اللہ کے نام سے اور میں نے اللہ پہ توکل کیا, لا حول ولا قوت الا باللہ, تو تمہارے لیے یہ کفایت کر گیا اور یہ تمہیں محفوظ کرے گا
اور تم سے شیطان کو دور کرے گا. ترمذی اور ابو داؤد کی روایت. گھر سے یہ کہہ کے نکلیں تاکہ اللہ تعالیٰ حفاظت کرے, اللہ کا نام کافی ہو جائے گا آپ کے لیے, اور شیطان کو اللہ تعالیٰ دور کر دیتا. اور اسی طرح ایک اور روایت میں آتا ہے, جس شخص نے کسی چیز کو دیکھا اور وہ اس کو اپنے لیے یا کسی اور کے لیے اچھی لگی اور اس نے کہا ماشاء اللہ قوت الا باللہ, تو اس کو نقصان نہیں ہوگا. یعنی جو کوئی آپ چیز دیکھتے ہیں, کوئی کسی کی صورت اچھی لگی, کسی کا مال اچھا لگا, کسی کا کاروبار اچھا لگا, کسی کا بچہ اچھا لگا, تو کیا کہیں ماشاء اللہ قوت الا باللہ. اور اسی طرح صلی اللہ علیہ وسلم نے فرمایا جو شخص جس شخص کو اپنے بھائی کی صورت یا اس کا مال اچھا لگے تو اس کو اس کے لیے برکت کی دعا کرنے سے کیا چیز منع کرتی, کیا چیز روکتی ہے؟ تو کیونکہ نظر کا لگنا برحق ہے, نظر لگ جاتی ہے اس لیے, اور نظر برحق ہے, نظر کوئی ایسا نہیں ہے کہ یہ ایسے ہی کہنے کی بات نہیں ہے, واقعی نظر لگ جایا کرتی ہے. تو انسان کو پھر یہ بھی کہنا چاہیے ماشاء اللہ لا قوت الا باللہ, اور یہ بھی کہ اس کو برکت کی دعا دیں. ہمیں تو ہمارے ہاں تو زیادہ تر بری چیز دیکھ کے کہتے ہیں نا لا حول ولا قوت الا باللہ, حالانکہ یہ صرف ٹھیک ہے مصیبت برائی کے لیے بھی آپ نے کہہ دیا, لیکن یہ صرف اس کے لیے نہیں ہے, بلکہ آپ یہ دیکھیں ہر ایک چیز کے اندر جہاں پہ آپ نے یہ بتانا ہو کہ اللہ میری کوئی طاقت قوت نہیں, وہاں پہ آپ یہ کہتے ہیں. اور یہ لا حول ولا قوت الا باللہ یہ وہ کلمہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا میں تمہیں منع بتاؤں, وہ کلمہ جو عرش کے نیچے سے ہے اور وہ لا حول ولا قوت الا باللہ, اور یہ دروازہ ہے جس جو جنت میں داخل ہونے کا, جس نے کہا لا حول ولا قوت الا باللہ, تو یہ وہ دروازہ ہے. تو اس لیے یہ کلمات یاد کر لینے چاہیے بجائے اس کے کہ انسان اپنی کسی چیز کو بھی اپنی چیز کو یا کسی کی چیز کو دیکھ کے اور کہے ہاں ایسے, ایسے نہیں کہنا, بلکہ ایک تو ماشاء اللہ لا قوت الا باللہ کہیں, بارک اللہ فی کہیں, اللہ تم کو برکت دے اس میں, تبارک اللہ وہ کوئی اور کلمہ ہے. آپ تو اکثر کبھی تبارک اللہ کہہ دیتے ہیں اللہ بابرکت ہے, وہ ڈفرینٹ ایک بات ہے, لیکن زیادہ بہتر ہے کہ بارک اللہ کہیں, اللہ برکت دے آپ کو اس میں, تب پھر نظر نہیں لگتی. کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ نے قضا اور تقدیر میں جو چیز کا فیصلہ کر لیا اس کے بعد میری امت میں سب سے زیادہ موت نظر بد سے ہوگی. نظر بد یعنی اتنی بری چیز ہے کہ موت بھی اس سے واقع ہو جاتی ہے. اور ایک دو حادثات پچھلے دنوں سنے, مطلب بہت اچھے کامیاب لوگوں کے, تو ہو سکتا ہے نظر بد ہو, کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا نظر آدمی کو قبر تک پہنچا دیتی ہے اور ان کو ہڈیا تک پہنچا دیتی ہے, یعنی اتنی بری چیز ہے. اور فرمایا نظر آدمی کو پہاڑ سے دھکا دے دیتی ہے, یعنی انسان چلتا چلتا گر جاتا ہے کہیں. تو اس سے بچنے کے لیے, کیونکہ یہ برحق ہے نا یہ چیز, تو ماشاء اللہ کہیں, تو بارک اللہ کہیں, اور ماشاء اللہ بھی پورا لا قوت الا باللہ کہیں, اور کبھی بھی منہ پھاڑ کے کسی کو کہنے کی ایسی ضرورت نہیں ہے ہاں بھائی آپ کی ہمت ہے آپ ہی کر لیتی ہیں آپ ہی, نہیں آپ ماشاء اللہ لا قوت الا باللہ کیوں نہیں کہتے اور بارک اللہ فی کیوں نہیں کہتے؟ کیوں ہر ایک کی آپ چاہتے ہیں کہ کسی کو نظر لگے؟ کسی کو یہ بھی کوشش کرنی چاہیے کہ کسی کو میری وجہ سے نظر نہیں لگے. آپ دیکھیں کہ ایک صحابی نے دوسرے کا خوبصورت جسم دیکھا تو فرمایا کہ بڑا خوبصورت ہے ایسے, تو ان کو نظر لگ گئی جن کو یہ کہا تھا, ان کی حالت خراب ہو گئی. آپ صلی اللہ علیہ وسلم نے پھر ان کو بلایا جنہوں نے یہ کہا تھا, پتہ چلا تو ان کو بلایا, ان سے فرمایا کہ وضو کریں, وضو کا پانی جمع کیا اور دوسرے صحابی کی پیٹھ پہ ڈالا, تو تب ان کی نظر ان کے اوپر سے تھی جو وہ ہٹ گئی. تو آپ دیکھیں کہ ایسے جو صاحب نعمت ہے نا ان سے بھی حسد بھی کیا جاتا ہے, نظر بھی لگ جاتی ہے. اس لیے جو جس کے پاس نعمت ہوتی ہے نا اس کو بھی بہت شو آف اپنی نعمت کی نہیں کرنی چاہیے. یہ جو آپ لوگ تصویریں وہاں لگائی ہوئی وہاں لگائی ہوئی, بچوں کی تعریفیں, ان کے پل باندھتے پھرتے, میرا بچہ تو ایسے, میرا تو فلاں ایسے, میں تو کبھی اپنے آپ کو دیکھ رہے ہیں, اپنی بھی نظر لگ جاتی ہے انسان کو, میں تو کتنی حسین ہوں اور میں کیا ہوں. اور یاد رکھیں بہت زیادہ شو آف کرنے کی ضرورت نہیں ہے, کیونکہ دوسروں کو آپ جہاں پہ آپ نے اپنی फेसबुक पे फलां जगह पे इधर उधर अपने कारनामों की तस्वीरें लगाई हुई हैं या अपनी अपनी बड़ाइयां बताई हुई हैं, बल तो वैसे ये पसंदीदा नहीं है। अल्लाह ताला ने कुरान में फरमाया अपने आप को पाक मत करो, कहो कि मैं पाक हूं, कोई पाक नहीं सिवाय अल्लाह जिसको पाक कर दे। तो अपनी बहुत बड़ाइयां करने की जरूरत नहीं है, कोई आपसे खैर का काम हो गया तो ला हौला वला कुव्वता इल्ला बिल्लाह, मेरे अंदर क्या ताकत, कोई आपके ऊपर को भलाई मिल गई है तो अल्लाह ने दी है, आपके क्या इसके अंदर खूबी हो गई। अगर कोई आपका बच्चा लायक निकला है तो इसके अंदर भी बहुत इतने चर्चे करने की जरूरत नहीं है। देखिए आप जितने लोग उसको देख रहे हैं उस बात को, वो आपको क्या पता वो माशाल्लाह कुव्वता इल्ला बिल्लाह कहते हैं या नहीं, बारक अल्लाह फी कहते हैं या नहीं, आप घर के घर में जा जाकर उसको कहेंगे। फिर हम ऐसी चीजें करते हैं फिर उसके बाद नजर लग जाती है, फिर हम कहते हैं आए बच्चा तो बड़ा अच्छा लायक था, इतना फर्मा बरदार था, पता नहीं इसको क्या हो गया। और बहुत ज्यादा अपने बच्चों के चर्चे हर जगह बैठ बैठ के तारीफों के पुल बांधने की भी जरूरत नहीं लोगों के सामने, और अपने पास जो नेमतें हैं उनकी भी बहुत ज्यादा नुमाइश करने की और बहुत ज्यादा कहने की जरूरत नहीं है। तो देखें अब याकूब अलैहिस्सलाम के 10 बेटे थे, जब मिस्र जा रहे थे तो क्या फरमाया था उन्होंने सूरह यूसुफ में, हमने पढ़ा एक दरवाजे से ना दाखिल होना, नजर से ही वो बचाने के लिए। लेकिन आजकल हमें परवाह ही नहीं, हम हर जगह हम तो कहते हैं कि मौका मिलना चाहिए, बस कहाँ हम अपनी तस्वीरें लगा दें, कहाँ हम अपनी बातें बता दें हर जगह के। तो इस आदमी ने तो खड़े होकर कहा ना कि मैं बातें करते हुए कहा कि मैं ज्यादा हूँ माल में और ज्यादा हूँ नफरी में। हम तो अपनी चर्चे आजकल तो बहुत ही आसान है, जब आपके पास ये मीडिया आ गया तो हर जगह हमारी चीजें लगी हुई हैं। क्या क्या पता नहीं अब क्या उनके नाम भी हैं, मुझे तो एक फेसबुक ही आता है, फेसबुक पे और दूसरी जगह हैं जहां पे भी अपनी तस्वीरें लगा सकते हैं, वहां पे लगा लगा के अपनी दुनिया जहान में धूम मचाई हुई है कि हम हमें ये मिल गया या हमें ये गिफ्ट दिया गया या हम वहां सैर के लिए चले गए या हम वहां से आ गए, और फिर ना कहें कि नजर लगी है। जब घरों में झगड़े होते हैं, लड़ाइयां पड़ जाती हैं, फसाद होते हैं, कारोबार डूब जाता है या और नुकसान होते हैं, तो फिर कंप्लेंट करने की जरूरत नहीं, आपने खुद अपने आप को मुश्किल में डाला क्योंकि आपको नहीं पता कि किसकी नजर चली जाए लग जाए। तो कोई भी चीज हो बढ़ बढ़ के कहने की जी लाने को ये मुझे मिल गया और ये हो गया और ये हो गया, नहीं। अगर और दूसरी बात ये जो सुनने वाले हैं खुदा के लिए, हम कुरान पढ़ रहे हैं ना, तो हम लोग कम अज कम ये सीखें कि हम दुआ दें लोगों को उसकी नेमत देख के, बारक अल्लाह फी कहना सीखे और ये कलिमात कहा करें, इन तरानी अना अकल्ला मिनका मालम वलदा, अगर तुम देखते हो मुझको कि मैं कम तर हूं तुमसे माल में और औलाद में, ठीक है तुम ये समझते हो कि मेरे पास कुछ नहीं है, मैं तुम्हारे से कम, मेरे पास माल है, मेरे पास औलाद तुमसे कम है, तुम्हें ज्यादा मिला हुआ है, मुझे कम दिया गया है, ठीक है वो एक बात है, लेकिन फासा रब्बी अन युतियनी खैरम मिन जन्नत, ये भी तो हो सकता है कि कल को मेरा रब मुझे दे दे तुम्हारे बाग से भी ज्यादा बेहतर। वो तो अल्लाह देने वाला है ना, वो देता है, उसने तुम्हें भी अता किया तो कल को मुझे भी दे सकता है ना, उसके अंदर कोई मायूसी नहीं है कि हाय हाय उसको मिल गया और मुझे नहीं मिला और ऐसे। अब जो इसका अंजाम होगा ना, अल्लाह माफ करे, उसके बाद कोई और देखे तो वो कहेगा कि ये तो इस गरीब आदमी ने नजर लगाई होगी तो फिर उसका ये अंजाम हुआ, हालांकि ऐसा नहीं है। देखें आप वो खुद ने भी नहीं, इसने माशाल्लाह कुव्वता इल्ला बिल्लाह कहा और इतनी ज्यादा शो ऑफ भी की और नेमत की नाशुकरी भी की है और एक शिर्क भी किया और उसके बाद इसके ऊपर सजा आएगी। लेकिन अब आप यहाँ पे देखें वो कह रहा है अगर मैं स्टेटस में कम भी हूं तो हालात एक जैसे तो नहीं रहते, मुझे उम्मीद है मेरा रब, उसने ये नहीं कहा मैं भी कल को कमा के इतना कर लूंगा, मैं भी इतनी बड़ी चीज बन जाऊंगा, मेरे पास भी इंटेलिजेंस है, अब देखो तो जरा मैं किस तरह तुम्हारा मुकाबला करता हूं, नहीं मेरा रब मुझे दे दे, यानी वो फिर भी रब की तरफ देख रहा है कि देता तो रब ही है ना, वो ही चाहेगा तो कल को मुझे भी दे देगा। देखिए कितना फर्क है दोनों में और कितना वो उम्मीद नहीं छोड़ी उसने, डिप्रेशन में नहीं चला गया कि हाय उसके पास इतना और उसने मुझे ऐसे कह दिया और अब मेरे पास तो कुछ भी नहीं, अल्लाहु अकबर, ऐसा ईमान होना चाहिए। अच्छा और वह युरसिला अलैहा गुस्बानम मिनस समाई फतुस्बिहा सईदन ज़लका, और क्या पता है तुम्हें कि तुम्हारे वाले बाग के ऊपर कोई کوئی ایسی آفت آ جائے آسمان سے تو وہ چٹیل میدان ہو جائے. اس کا مطلب یہ نہیں ہے کہ کوئی بدعا نہیں دے رہا کہ ہائے اچھا وہ تیرا تو اس طرح تو برباد ہو جائے, نہیں, بلکہ اس کو سمجھا رہا ہے کہ یہ تم کیسی باتیں کر رہے, سب کچھ تو اللہ نے دیا, تم مجھے حقیر سمجھ رہے ہو, تم مجھے ایسا سمجھتے ہو کہ میرے پاس نہیں ہے مال اور اولاد تو میں بہت کم تر ہوں, میں تم سے نیچا ہوں, یہ تم دیکھ رہے ہو مجھے. ایسا ہے نہیں کہ جس کے پاس ایمان ہوتا ہے اس کے پاس سب سے بڑی دولت ہے. آج تو خیر ایسی باتیں سن کے یا دوسرے کی چیزیں دیکھ کے آدھے لوگ ڈپریس ہو جاتے ہیں. ہم اس کے گھر گئے تھے, اس کے پاس تو اتنا کچھ ہے, انہوں نے تو اتنا کچھ بنا لیا ہے, اور وہ اپنی وہ اس دعوت میں بتا رہے تھے کہ انہوں نے اتنی انویسٹمنٹ کی ہوئی ہے. اب ہم نے کیا کیا, ہم نے تو ساری زندگی کچھ بھی نہیں کیا ہے, ہم تو بالکل ناکام ہیں, اور اتنے ڈپریشن میں جاتے ہیں پھر کہ بالکل اسٹریس میں آ کے اور اپنا یعنی سائیکو ہو جاتے ہیں. یہاں پہ وہ کچھ بھی اس نے ایسے اس نے کہا کہ دیکھو ہو سکتا ہے اللہ مجھے دے دے, تو ہو سکتا ہے حالات بدلتے دیر نہیں لگتی, ہو سکتا ہے کل کو اسی باغ کے اوپر کچھ ایسی آفت آ جائے, کوئی مسئلہ ہو جائے اور یہ چٹیل میدان بن جائے. یہ ہو سکتا ہے یہ باغ ہی نہ رہے تمہارا, اور اس بے ہم آؤ غورن, یا اس کا پانی نیچے چلا جائے. یہ دیکھو جو ابھی اوپر ہے تو یہ اس لیے کہ ماشاء اللہ جو اللہ نے چاہا, جیسے اللہ نے چاہا اللہ نے آج اوپر کیا ہوا, کل کو نیچے کر دے, فلن تستطیع له طلبا, تم اس کو پھر نکال بھی نہیں سکتے, اس کو طلب بھی نہیں کر سکتے کہ اس کو وہاں سے نکال کے لے آؤ, طلب کرنے پہ واپس بھی نہیں آئے گا, لا بھی نہیں سکو گے. اب پانی نہ رہے گا تو زمین ہی بیکار ہو گئی نا, تو یہ بھی ہو سکتا ہے. اب یہ دیکھیں دونوں کی گفتگو میں کتنا فرق ہے, ایک کیسی باتیں کی اس نے اپنی بڑائی کی, اور اس کی اب یہ اس کی باری اور اس کی کنورسیشن دیکھیں, وہ بار بار اپنی کنورسیشن میں اپنی بات میں یعنی ایک تو یہ کہ حالات ایک جیسے نہیں رہتے, دوسرے یہ کہ یعنی آپٹومسٹک ہے, ذہن پازیٹو سوچتا ہے, کوئی جیلسی نہیں ہے, کوئی کسی سے وہ نہیں ہے, اور دوسرا آپ یہ دیکھ لیں یہاں پہ کہ اس کو بھی کتنی اچھی طرح سے نصیحت کر رہا ہے کہ اس کو ہمیشہ کا نہ سمجھو, یہ جو کبر ہے یہ نہ ہو کہ اس کی وجہ سے کوئی سزا آ جائے تمہارے اوپر, کیونکہ کبر تکبر انسان کو زیب نہیں دیتا. کوئی یہ نہ ہو کہ یہ باغ ہی جل جائے, یہ باغ ہی ختم ہو جائے, آسمان سے کوئی بلا آئے اور یہ ختم ہو جائے, یہ تو تکبر کی باتیں نہ کرو. یہ نہ ہو کہ یہ پانی دیکھو یہ پانی بھی اللہ کے اذن سے ہی اوپر چل رہا ہے, اس کی مشیت سے چل رہا ہے, یہ نہ ہو وہ نیچے چلا جائے پھر کیا کرو گے. تو سمجھ آ گئی آپ کو بات کہ ایسے نہیں ہے کہ اللہ کرے تمہارا مال ہی جل جائے, اللہ کرے تمہارا پانی نیچے, یہ نئی چیز آ رہی, بالکل ڈفرینٹ اس کانٹیکس میں اس کو سمجھے کہ کس طرح سے وہ اس کو سمجھا رہا ہے, بتا رہا ہے کہ یہ جو تمہارا رویہ ہے یہ کوئی مصیبت لا سکتا ہے. اور آپ دیکھیں واقعی دنیا کے اندر بہت سارے ہیں جو کہ ایک دن ہوتے ہیں کہ اتنے امیر ہوتے ہیں, اگلے دن پائی پائی کے محتاج ہوتے ہیں, وہ سمجھا رہا ہے کہ اکڑو نہیں, یہ چیزیں تو ختم ہو جایا کرتی ہیں. اور یہ بات ہم سب کو بھی یاد رکھنی چاہیے, جن چیزوں کو ہم سہارا سمجھتے ہیں یا جن چیزوں کے اوپر ہم اتنا ڈیپینڈ کرتے ہیں کہ بس آج ہیں تو پتہ نہیں ساری زندگی ہم نے اسی طرح امیر رہنا ہے اور ساری زندگی ہم ایسے ہی ہمارے نعمتیں رہیں, اللہ کرے رہیں, لیکن ان کے اوپر آپ بھروسہ نہیں کر سکتے. آج ہیں تو آج بھی اللہ نے دی ہیں, کل وہ چاہے گا لے لے تو اس کی مرضی ہے وہ لے لے. تو وہ کہتا ہے کہ تم یہ نہ ہو کہ تم سے یہ واپس لے لیا جائے اور پھر تم اس کو نکالیں. وہی تب سمر ہی, اور وہ گھیر لیا گیا ساتھ اپنے پھل کے ساتھ, جتنی بھی پھل کیا سمر, میں نے آپ کو بتایا تھا نا جتنا مالو زار, باغ بھی اور سارا اس کا پھل بھی اور ساری جتنی اس کی, جیسے میں نے آپ کو یہاں پہ بتایا اس آیت میں آیت نمبر 34 میں, وکانا لہو سمر, اس کے پاس اور بھی بہت مال و دولت تھا, تو اس سے گھیر لیا گیا. اس کا مطلب کیا, یعنی سبحان اللہ, اللہ تعالیٰ نے دو الفاظ میں بتا دی اس کی تباہی کی ساری داستان. جب اللہ تعالیٰ نے اس کے ایسٹس گنوائے ہیں تو دیکھیں دو پوری لمبی آیتیں آ گئیں, اور جب اس کی تباہی کو بتایا تو صرف ٹو ورڈز میں بتا دیا تباہ ہو گیا سب کچھ. یعنی اللہ کے لیے اتنا ہی آسان ہے کسی سے لے لینا, بس دو لفظوں میں گھیر لیا گیا ساتھ اپنے سمر کے, جو بھی اس کا نفع تھا, جو بھی اس کا مال و دولت تھا, اس کو گھیر لیا گیا. گھیر لیا گیا کس چیز سے, یعنی عذاب نے اس کو گھیر لیا، سزا نے اس کو گھیر لیا، سب ختم ہو گیا۔ اللہ اکبر، ویسا ہی ہو گیا جیسا اس نے کہا تھا کہ بھئی بعض روایات میں آتا ہے کہ آسمان سے کوئی چیز آئی، ایسے آگ آئی، وہ اس سے سب جل گیا۔ جو بھی ہوا، اللہ تعالیٰ نے بس اتنا مینشن کر دیا کہ بس سب ختم ہو گیا، سب برباد ہو گیا۔ فَأَصْبَحَ يُقَلِّبُ كَفَّيْهِ، اور تو وہ ہو گیا الٹ پلٹ کرنے والا اپنی ہتھیلی کو، جیسے انسان اپنی مٹھیاں ایسے ایسے اوپر نیچے ایک دوسرے کے کرتا ہے نا، جب وہ بہت زیادہ یعنی ریگریٹ میں بھی ہوتا ہے، یہ کیا ہو گیا میرے ساتھ، کیونکہ ساری اس کی انویسٹمنٹ ختم ہو گئی۔ اور یہ صرف باغ تو صرف ایک انویسٹمنٹ ہی نہیں ہوتی، اس میں مال ہی نہیں لگا ہوتا، اس میں وقت لگا ہوتا ہے، اس میں محنت لگی ہوتی ہے، اس میں پلاننگ لگی ہوتی ہے، اس کے کتنے سالوں کی محنت ہوتی ہے جس سے ایک باغ لگتا ہے، ایک دن میں نہیں لگ جاتا۔ جیسے آج کسی نے اپنی بزنس امپائر کھڑی کی ہو، اور وہ سال ہا سال کی محنت سے کھڑی ہوتی ہے نا۔ اب باغ کو اسی طرح لے لیں، کسی کا بزنس ہوتا ہے بڑی محنتوں کے ساتھ چلایا ہوتا ہے، اور کیسے ختم ہو گیا۔ تو وہ الٹ پلٹ کرنے لگا اپنی ہتھیلیوں کو، علی ما انفق فیہا، اوپر جو خرچ کیا اس نے اس میں، کیا کیا خرچ کیا، مال، وقت، اپنی صلاحیتیں، اپنی انرجیز، اپنا ٹائم، اپنی زندگی کا اتنا بڑا ٹائم۔ اور پھر اس کے بعد انسان سوچنے لگتا کہ میرے ہاتھ میں ہے یہ، تمہارے ہاتھ میں کچھ نہیں، اللہ نے سمجھا دیا، لا قوت الا باللہ۔ اور اس کا کیا حال ہوا، جو وہی خاویتن علی عروشہا، وہ جو تھا وہ گر گیا چھتوں پہ، یعنی اپنی چھتوں پہ گر پڑا، یعنی وہ بالکل کولیپس کر گیا سارا۔ جو ہو سکتا ہے جو پام ٹریز تھے وہ سارے بیلوں پہ گر گئے، کیونکہ وہ جو ڈنڈیاں تھیں جن کے اوپر سٹکس کے اوپر کھڑی کی ہوئی تھیں ان کے اوپر گر پڑا، تو اس کا مطلب بہت ہو سکتا گر پڑے ہوں، یا ساری بیلیں ہی نیچے آ گئی ہوں۔ اب دیکھ لو، جس مال کو، جس باغ کے اوپر وہ اکڑ اکڑ کے نہیں ہوتا تھا، اور جس کے اندر انٹر ہوتے ہوئے وہ کیسے سوچتا تھا اور فخر کرتا تھا، اور جس کی بنا پہ اللہ تعالیٰ کے اوپر ہی بات کرنے لگا کہ قیامت ہی نہیں آنی اور ایسا نہیں ہونا اور مجھے یہ ہونا، دیکھو وہ مال دنیا میں ہی ہاتھ سے چلا گیا۔ اور کس طرح جس مال کے بلبوتے پہ وہ تکبر کرتا تھا، اس مال نے کیا دیا، یہیں پہ اپنی آنکھوں کے سامنے اس نے دیکھ لیا کہ وہ بالکل ڈاؤن آ گیا۔ اور جتنے وہ ظاہر ہے جو جتھے ہوتے ہیں، نفری ہوتی ہے، وہ بھی سارے مال کی وجہ سے ساتھ جڑے ہوتے ہیں، اور وہ بھی سب ساتھ چھوڑ جاتے ہیں، اور وہ بھی نہ کوئی کام آ سکے۔ اور دیکھو اتنی نفری نے بھی یہ نہیں کیا کہ اس کو کچھ سمجھائیں کہ یہ دیکھو ایسے نہ کرو، یہ بھی شرک ہے، تم اپنے آپ کو ہی سمجھنے شروع ہو گئے کہ میں ایک چیز ہوں اور میرا ہے اور میں ہی اپنا مالک ہوں، تو یہ نہیں، یہ شرک ہو جائے گا۔ اللہ کا شکر ادا کرو، عاجزی کرو۔ یہ بھی دیکھو مال کتنا بڑا فتنہ بن گیا، ایک بندہ جس کے پاس مال تھا اسی مال سے اس کا ٹیسٹ ہو گیا، اور اسی مال نے اس کو دیکھو کہاں تک پہنچا دیا کہ آخرت کا انکار کرنے بیٹھ گیا۔ اور اسی مال کو انسان سوچتا ہے کہ یہ تو بہت اچھی چیز ہے، یہ تو ٹھیک ہے، ایک نعمت ہے، لیکن آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ دو چیزوں کو انسان اپنے لیے برا سمجھتا ہے، حالانکہ وہ بری نہیں ہوتی اس کے لیے، اس کے اندر اس کے لیے خیر ہوتی ہے، وہ اپنے لیے اس کو ناپسند کرتا ہے۔ ایک موت کو، موت فتنے سے بہتر ہے، اور ایک مال کی کمی کو انسان ناپسند کرتا ہے، حالانکہ مال کی کمی کی وجہ سے حساب کم ہوتا ہے۔ اور انہی باتوں کی وجہ سے ہم لوگوں کو چھوٹے لوگ کہتے ہیں اور کئیوں کو بڑے لوگ کہتے ہیں۔ چھوٹے لوگ ان کو کہتے ہیں جن کے پاس مال کم ہے یا نہیں ہے، حالانکہ کیا ہے، یہ چار ٹھیکریاں آئی ہیں اس دنیا کی۔ وہ جس کے پاس آ جاتی ہیں ان کو سوچتے ہیں بڑے لوگ ہیں یہ، اور جو جس کو ہم سوچتے ہیں کہ یہ چھوٹا ہے، اب جس کے پاس جتنا بھی ایمان ہو وہ تو اس کی کوئی ویلیو نہیں سمجھتے۔ اللہ اکبر، لوگوں کی بس حیثیتیں دیکھ کے، ان کے دنیا میں سٹیٹس دیکھ کے، ان کی دنیا میں پراپرٹیز دیکھ کے بس امپریس ہوئے جاتے، اور جس کے پاس نہیں ہے وہ رونا روتا ہی ختم نہیں کرتا۔ یہاں پہ بتا دیا گیا دیکھو کیسے آن کی آن میں سب مٹ گیا، کیسے دو لفظوں میں کہانی ختم، فنش، سب کچھ ختم۔ وَيَقُولُ يَا لَيْتَنِي لَمْ أُشْرِكْ بِرَبِّي أَحَدًا، دیکھیں اب وہ ریئلائز کرتا ہے کہ کاش میں اللہ کے ساتھ، میں اپنے رب کے ساتھ کسی کو بھی شریک نہ کرتا۔ اب اس کو پچھتاوا ہے، اب حسرت ہے،
لیکن جب سزا آ چکے, جب عذاب آ چکے, تو اس کے بعد حسرت کرنے کا کیا فائدہ؟ اب تو سب لٹ چکا ہے نا, مگر پھر بھی اس کو اپنی زندگی کے اندر موقع مل گیا کہ یہ توبہ کر لے. اور یاد رکھیں, انسان کا سب کچھ بھی لٹ جائے اور اگر اس کے بعد بھی اس کو توبہ کی توفیق مل جاتی ہے تو وہ گھاٹے کا سودا نہیں ہے, پھر بھی کامیابی ہے, پھر بھی وہ اچھا رہ گیا. وَلَمْ تَكُنْ لَهُ فِئَةٌ يَنْصُرُونَهُ مِنْ دُونِ اللَّهِ. اب دیکھو نفری کی بات آ گئی. وہ کہتا تھا نا کہ میرے پاس بڑی نفری ہے, تو پھر کون سی نفری آئی جس نے اس کو مدد دی اللہ کے سوا؟ وَمَا كَانَ مُنْتَصِرًا, نہ خود اپنی مدد کر سکا, نہ خود کسی سے بدلہ لے سکا, نہ خود کسی اپنی کوئی چیز بچا سکا اس نقصان سے. اپنی پلاننگیں, اپنی محنتیں, اپنی یہ سب, اپنی عقل اور اس کے اوپر بڑا زوم تھا, تو خود تو بچاتے اپنے آپ کو, خود بھی نہیں بچا سکا. اور کوئی اور جماعت ہی آ کے بچا لیتی جس کا اتنا زوم تھا, میرے کانٹیکٹس بہت ہیں, میری برادری بہت ہے, میری اولاد بہت ہے, میرا جتھا بہت ہے, میرا خاندان بہت ہے. وہ کہاں گئی فوجوں کی فوجیں, وہ کہاں گئے سارے نوکر, وہ کہاں گئے ڈھیروں دوست؟ کوئی بھی نہیں بچا سکا. ہنالک الولایۃ للہ الحق. اسی جگہ پہ واقعی دیکھو پتہ لگ گیا نا, اصل جو مدد ہے وہ اللہ ہی کی ہے, وہی برحق ہے. اصل مدد اللہ کی ہوتی ہے, جو سچی مدد ہوتی ہے. ان پہ نہ بھروسہ کرو کہ مال بچائے گا, لوگ بچائیں گے, یہ بچائے گا. کوئی بچا نہیں سکتا. بندوں کے اندر نہ کوئی طاقت ہے, نہ انسان کے اپنے اندر کوئی طاقت ہے. لا قوت الا باللہ, کوئی قوت اللہ نہیں ہے. یہ بات سمجھ آ گئی نا؟ ولایت, مدد, ملک, سلطنت صرف اللہ کے پاس ہے. ہوا خیر ثوابا, وہ بہتر ہے بدلے کے اعتبار سے اور بہتر ہے انجام کے اعتبار سے. انسان کو پھر اللہ پہ ہی تو بھروسہ کرنا چاہیے, کیونکہ اگر وہ اپنی مال اور نفری پہ بھروسہ کرے گا تو تمہیں دیکھ لو اس کا انجام کیا ہے. پھر اللہ پہ بھروسہ کرے گا تو وہ بہتر ہے بدلے کے اعتبار سے. جو بدلہ اللہ دے سکتا ہے وہی بہترین, جو انجام اس کے ہاتھ میں ہے وہی بہترین. الحمدللہ, اللہ تعالیٰ اس سے بہترین سبق لینے کی توفیق عطا فرمائے. اللہ تعالیٰ ہماری کمیوں کو, تاہیوں کو دور فرمائے. اور اللہ تعالیٰ ہمارے عقیدے میں, ہماری سمجھ میں, ہمارے عمل میں جو کوئی کمیاں ہیں یا اللہ ان کو دور فرما دے. اور اللہ ہمارے جو ہمارے جو کوتاہیاں ہیں اللہ تعالیٰ ان سے درگزر فرما کے ہمیں سیدھے راستے کی ہدایت عطا فرمائے. تلاوت سنتے ہیں.
واضرب لهم مثلا الرجلين جعلنا لأحدهما جنتين من أعناب وحففناهما بنخل وجعلنا بينهما زرعا كلتا الجنتين آتت أكلها ولم تظلم منه شيئا وفجرنا خلالهما نهرا وكان له ثمر فقال لصاحبه وهو يحاوره أنا أكثر منك مالا وأعز نفرا ودخل جنته وهو ظالم لنفسه قال ما أظن أن تبيد هذه أبدا وما أظن الساعة قائمة ولئن رددت إلى ربي لأجدن خيرا منها منقلبا قال له صاحبه وهو يحاوره أكفرت بالذي خلقك من تراب ثم من نطفة ثم سواك رجلا لكن هو الله ربي ولا أشرك بربي أحدا ولولا إذ دخلت جنتك قلت ما شاء الله لا قوة إلا بالله إن ترني أنا أقل منك مالا وولدا فعسى ربي أن يؤتيني خيرا من جنتك ويرسل عليها حسبانا من السماء فتصبح صعيدا زلقا أو يصبح ماؤها غورا فلن تستطيع له طلبا وأحيط بثمره فأصبح يقلب كفيه على ما أنفق فيها وهي خاوية على عروشها ويقول يا ليتني لم أشرك بربي أحدا ولم تكن له فئة ينصرونه من دون الله وما كان منتصرا هنالك الولاية لله الحق هو خير ثوابا وخير عقبا.